रोमीश्वर अध्यायको अब 11 पदमा हामी पढौँ। रोमीश्वरको 11 यो अभिवादनहरू पठाउने क्रम जारी छ। 11 पदमा पावलले लेख्छन्, मेरा आफन्त हेरोदियनलाई सलाम भनिदियो। हेरोदियन पावलको आफन्त थियो, यसको माने अघि नै हेरिसक्यौँ। यो चाहिँ ऊ यहुदी थिए भन्ने कुरा चाहिँ बढी सम्भावनामा छ, जुन चाहिँ 7 पदमा अध्ययन गरे। यसबाट हामीले एउटा कुरा सिक्नुपर्छ, हामी ख्रिस्टमा बाँचेकाहरू पनि भाइहरू हौ। हामी एकअर्काको आत्मिक दाजुभाइ दिदी बहिनीहरू भएकोले हाम्रो एकदम नजिकको सम्बन्ध छ। अनि आफन्तहरू अनि भाइभन्दा अर्को झन् नजिकको नातेदार अर्को हुन सक्दैन। अनि यहाँ त हेरोदियन भनेको छ, मेरो आफन्त हेरोदियन भनेपछि हेरोदको परिवारसँग कतै सम्बन्ध भएको जनाएको देखिन्छ यहाँ। एकजना टिप्पणीकारले भन्छन्, यो हेरोदियनको माने हेरोदको परिवारसँग आबद्ध भएको अथवा त्यो परिवारप्रति सराहना भएको। अर्को टिप्पणीकारले भन्छन्, हेरोदकै परिवार वा घरानाहरू मध्येको हुन सक्छ। अनि अघि अध्ययन गरेको त्यो 10 पदमा अरिस्टो बोलुस बुलसका घरकाहरू जुन भनेको थियो, अनि लाइटफुट हेनरिक्सन जस्ता टिप्पणीकारहरूले चाहिँ अरिस्टो बुलस चाहिँ हेरोद महानको नाति हुनुपर्छ भनेर चाहिँ उनीहरूले धारणा व्यक्त गरेको छ। त्यसले यता यहाँ हेरोदियन आफन्त हो भने यहाँको यहाँ जुन छ सायद तिनी अरिस्टो बुलसको घटनाहरूसँग पनि आबद्ध हुन सक्छ। अब यी कति चाहिँ अनुमानहरू हुन्। अनि उसलाई अभिवादन दिएपछि अब अर्को व्यक्तिको नाम आउँछ 11 पदमा, नर्किसका घरकाहरूलाई जो प्रभुमा छन् सलाम भनिदियो। नर्किस ग्रिक किम्बदन्ती ग्रिक मिथोलोजीमा एउटा काल्पनिक जवानको कथा छ, त्यही नाम रहेको नर्किस। यति सुन्दर थियो कि ऊ कि सबै युवतीहरू उसको हुने इच्छा गर्दथे, तर उसले सबैलाई व्यवस्था मात्र गर्थ्यो, उसले कसैलाई चाहना गरेन। अन्त्यमा उसले हृदयमा चोट पुर्याएको एकजना युवतीले चाहिँ देउताहरूसित यसरी प्रार्थना गरेन, जसले कसैलाई प्रेम गर्दैन उसले आफैलाई प्रेम गरोस्। अनि जेनेसिस भन्ने देवीले चाहिँ उसको बिन्ती पुरा गरिदिए भनेर चाहिँ यसरी ग्रिक किम्बदन्तीमा पाइन्छ। अनि के भयो कथामा चाहिँ, नर्किस एउटा कुवाको पानी पिउनलाई निहुरेको थियो र उसले कुवाको त्यो कञ्चन पानीमा के देख्यो, आफ्नै अनुहार र रूप देख्यो। अनि त्यो आफ्नो प्रतिबिम्ब देखेर चाहिँ ऊ तुरुन्तै त्यससित चाहिँ मोहित भयो, अनि आफैप्रति ऊ चाहिँ मोहमायाले जल्न थाल्यो। उसले चाहिँ आँखा छोड्नै सकेन, हेरेको हेरे गरिरह्यो आफ्नै रूपलाई, अनि ऊ त्यहीँ बसिरह्यो। अनि उसको यो चाहनाले चाहिँ रोगी हुँदै हुँदै गयो, आखिरमा त्यहीँ मर्यो। त्यसैले यो आफैलाई प्रेम गर्ने यस्तो स्वभावलाई चाहिँ अवगुणलाई चाहिँ नर्किसवाद भन्ने पनि गरिन्छ, नार्सिसिज्म। आफ्नै रूप, आफ्नै सुख सयल, आफ्नै महत्त्व, आफ्नै क्षमता आदिमा चाहिँ एकदम चासो राख्ने यो कुरालाई चाहिँ नर्किसवाद भन्ने चलाउँछ। अब दोस्रो तिमोथी 3 अध्यायमा यसरी पढौँ, नर्किसवादको भविष्यवाणी यहाँ यसरी गरिएको थियो। दोस्रो तिमोथी 3 अध्याय एक पद सुरु गर्नेछौँ। यो पनि जानिरहेछ अन्तिम दिनहरूमा संकटपूर्ण समयहरू आउनेछन्। किन दुई भाग? किनकि मानिसहरू आफूलाई मात्र प्रेम गर्ने, पैसाको लोभी, सेकीबाज, घमण्डी, निन्दा गर्ने, बाबुआमाको आज्ञा पालन नगर्ने, बैगुनी, अपवित्र इत्यादि हुनेछन् भनेर पावलले लेखेका छन्। यो सूचीमा सबभन्दा पहिलो बुझालाई हेर्नुहोस् त, किनकि मानिसहरू आफूलाई मात्र प्रेम गर्ने हुनेछन् भनेको। अब यहाँ अनुवादमा मैले एउटा कुरा भन्नुपर्छ, यहाँ यसलाई वास्तवमा यसरी अनुवाद गर्नुपर्थ्यो, किनकि मानिसहरू आफैलाई प्रेम गर्ने हुनेछन्। त्यो मात्र भन्ने शब्द चाहिँ त्यहाँ कसरी घुसेको छ अनुवादमा, त्यो छैन वास्तवमा, फेरि अर्को अर्थ लाग्न थाल्छ यहाँ। त्यसैले त्यो मात्र चाहिँ त्यो काट्नु पर्यो। अनि त्यसैले किनकि मानिसहरू आफैलाई प्रेम गर्ने हुनेछन्, यसरी चाहिँ अन्तिम दिनहरूको एउटा लक्षणमा चाहिँ यो छ। तपाईँलाई याद छ, देवीदाई यहाँ सिकाउनु भएको कति समय अगाडि चाहिँ उहाँले चाहिँ एउटा हामीलाई बताउनु भएको थियो, कुन सालमा हो, हरेक साल चाहिँ त्यो अमेरिकाको टाइम म्यागजिन जस्तो लाग्छ ले चाहिँ त्यो वर्षको उत्कृष्ट व्यक्तिको हो, एउटा व्यक्तिलाई छाने चाहिँ म्यान अफ द इयर भनेर, अथवा त्यो वर्षको विशेष व्यक्तिलाई चाहिँ त्यो आवरणमा चाहिँ फोटोसहित राख्ने गरिन्थ्यो अनि उसको बारेमा लेखिन्थ्यो। एक सालमा चाहिँ त्यो आवरणमा चाहिँ के राख्यो भने ऐना जस्तै तल्किने चाँदी जस्तैको आवरण बनाइदियो, अनि जसले त्यो किन्यो उसले के देख्यो, आफैलाई देख्यो, त्यो वर्षको सबभन्दा विशेष व्यक्ति आफै रहेछ, नर्किस गर्न। त्यसैले यो अन्तिम दिनको लक्षण चाहिँ एकदमै देखिन्छ आजको दिनहरूमा। अनि सेल्फी भन्ने थाहा छ तपाईँलाई, आफ्नै फोटो खिच्ने, अनि कति व्यक्तिहरू आफ्नो फोटो खिच्ने धुनमा चाहिँ रेलले खिचिएर पनि मरेको कुरा चाहिँ सुनाइमा आएको छ, आफैसँग यति मोहित भएका छन्, यही ग्रिक मिथोलोजीको व्यक्ति भन्दा कम छैन। यहाँ अर्को फेरि लाइटफुट भन्ने व्यक्तिले चाहिँ, अब हाम्रो यहाँको नर्केशसलाई चाहिँ हामीले विचार गरौँ, उसको राय अनुसार चाहिँ नर्केशस एक धनाढ्य र शक्तिशाली व्यक्ति हुन सक्छन्। अब इतिहासको पन्ना पल्टाएर हेर्दैछन् अनि त्यहाँ यो नाम भेटियो नर्केशस, ऊ चाहिँ एउटा धनाढ्य व्यक्ति रहेछ, शक्तिशाली व्यक्ति रहेछ, जो चाहिँ सम्राट क्लाउडियससित निकट सम्बन्धमा रहेछ, सम्राट कै नजिक, उसको सचिवको नाताले। तर पछि अर्को सम्राट आयो निरो, जसले थुप्रै क्रिस्चियनहरूलाई चाहिँ सतावट दियो, मार्यो, पावल पनि मारे, अनि यो निरोले चाहिँ यो नर्केशस भन्ने सचिवलाई चाहिँ मारेको रहेछ तुरुन्तै। त्यसैले यो सम्भव छ। अनि अघि हामीले उल्लेख गरेको अरिस्टो बुलस चाहिँ हेरोडहरूसँग नाता गाँसिएको व्यक्ति साँच्चै हुन् भने हामी याद गर्नुपर्छ। हेरोडहरूलाई चाहिँ यहाँ इजरायलमा पालेस्टाइनमा चाहिँ हटाउने अधिकार दिने चाहिँ रोमी सम्राटले गर्दथ्यो, त्यसैले उनीहरूले चाप्लुसी गर्थ्यो रोमी सम्राटहरूसँग। त्यसैले हेरोड त्यहाँ रोमी सम्राट छ, यहाँ सम्बन्ध देखिरहेछ होइन, त्यस भए क्लाउडियसको पनि नजिकको मित्र भएको हुनुपर्छ भनेर चाहिँ यसरी राय व्यक्त गरेको छ। अब यो कुराले चाहिँ हामीलाई के देख्छ भने, अब त्यहाँ दुईवटा घटना, कम्तीमा दुईवटा घटना चाहिँ मा चाहिँ विश्वासीहरू छन्, सिजरकै घटनामा एकजना अरिस्टो बोलस, अर्को चाहिँ नर्सिस सम्भावना। अनि यसले हामीलाई यो कुरा बुझ्न मद्दत गर्छ, फिलिपी चारमा पावलले लेखेको कुरा, फिलिपी चार अध्याय मा चाहिँ पहिला पटक रोममा कैद गरिएको बेलामा लेखेको यो पत्र हो। अनि 22 पदमा उसले अभिवादन पठाउँछन्, फिलिपी 4:22 सबै पवित्र जनहरूले विशेष गरेर सीजरका घरानाहरूले तिनीहरूलाई सलाम पठाउँदैछन्। यहाँ रोमबाट यो पत्र लेख्दैछन्। अब रोमी 16:22 तिनजना महिला कामदारहरूको नामहरू अब पढ्छन्। रोमी 16:12 हेर्नुहोस् न, उहाँहरूले अभिवादन चढाउँछन्। त्रिफैना र त्रिफोसालाई जो प्रभुमा मेहनत गर्दछन् सलाम भनी व्यक्ति, प्रिया प्रेन्सिसलाई जसले प्रभुमा खुबै मेहनत गरेकी छन् सलाम भनी व्यक्ति, तिनजनाको नामहरू छन् त्रिफैना, त्रिफोसा, प्रेन्सिस। तिनैजना चाहिँ प्रभुको निम्ति परिश्रम गर्ने दिदी बहिनीहरू जो प्रभुमा मेहनत गर्छन्, यसरी लेखेको छ। त्यही शब्द हो यो मेहनत भनेको, थाक्नु भन्ने शब्दबाट आउँछ, अथवा यस्तो कडा परिश्रम गर्नु कि चाहिँ थकित हुनु। हामी केही पाठहरू सिक्न सम्झन चाहन्छौँ यहाँ प्रभुको सेवा गर्ने क्रममा, हामी परिश्रम गर्ने क्रममा हामीले चाहिँ मत्ती 11 29 पनि सम्झनुपर्छ। त्यहाँ जाउँदा मत्ती 11:28-29 यहाँ पहिला हे सबै परिश्रम गर्ने त्यही शब्द हो, र भारीले दबिएकाहरु हो म कहाँ आओ अनि म तिमीहरूलाई विश्राम दिनेछु। मुक्ति पाउन लाग्न हामीले विश्राम गर्न पाउँछौँ, तर मुक्ति पाइसके पनि हामी थकित हुँदाखेरि म कहाँ आओ भन्ने यो वचन लागू गर्न सक्छौँ। अझ 29 पदमा मेरो जुवा आफूमाथि राख र मबाट सिक, किनकि म नम्र र हृदयमा दिन छु, अनि तिमीहरूले आआफ्नो मनमा के पाउनेछौ, विश्राम पाउनेछौ। मेरो जुवा, जुवा भनेको त काम गर्नलाई, मेरो काम, मेरो जुवा आफूमाथि राख र मबाट सिक, म सिकाउँछु कसरी चाहिँ परमेश्वर पिताको सेवा गर्ने। त्यसैले परिश्रममा पनि विश्राम गर्न सिक्नुपर्छ विश्वासीले। यी तीन महिलाहरूले चाहिँ प्रभुमा मेहनत गरेको थिए भनेर लेखेको छ। हेर्नुहोस् त रोमेश्वरको बारेमा, त्रिफेना र त्रिफोसालाई जो प्रभुमा मेहनत गर्छन्, अनि हामीले सम्झना गर्नुपर्छ प्रभुमा हाम्रो परिश्रम चाहिँ के हुँदैन, व्यर्थ हुँदैन। हामीमा पहिलो कोरिन्थी 15:58 अनि अर्को कुरा पनि यसबाट हामीले अब सम्झाउनु पर्छ आफूलाई, प्रभुको प्रभुमा मेहनत गर्नु रहेछ भनेपछि यो जे हामी काम गर्नु छ यो चाहिँ उहाँको नामको निम्ति रहेछ। हामीले जे पनि गर्नुपर्ने हाम्रो मेहनत प्रभुमा हुनुपर्छ, त्यसो भए उहाँलाई सर्वोत्तम दिनुपर्छ, सर्वोत्तम देव मालिकलाई, अनि उहाँलाई चाहिँ त्योभन्दा कमसम दिनु चाहिँ हामीले उहाँलाई अनादर गर्न पुग्छौँ। जान जाने हामी चाहिँ उहाँलाई कम सौ दिनलाई चाहिँ हामी सन्तुष्ट हुन्छौँ भने। तेस्रो कुरा चाहिँ यो मेहनत गर्नको लागि चाहिँ कहाँबाट आउँछ सामर्थ्य, पावलले हामीलाई सिकाउँछन् 1 Corinthians 15 फेरि पनि हेरौँ 1 Corinthians 15:10 लेख्छन्, तर म जे छु परमेश्वरको अनुग्रहद्वारा नै छु, अनि मलाई दिएको उहाँको अनुग्रह व्यर्थ भएन, तर मैले उनीहरू सबैले भन्दा साह्रै बेसी मेहनत गरे यही शब्द, तर पनि मैले होइन तर मसँग भएको परमेश्वरको अनुग्रहले नै हो भन्छन्। यही शब्द उनले कलसी 1:29 पनि प्रयोग गरेका छन्। कलसी 1:29 बताउँ, यहाँ उनले उसको रहस्य बताउँछन्, यति परिश्रम गर्ने परमेश्वरको विश्वासयोग्य सेवक उसको रहस्य यस्तो छ 1:29, यसैका निम्ति म पनि उहाँको प्रभावकारी कार्य अनुसार, अनि त्यसपछिको शब्दहरूलाई ख्याल गर्नु, जसले ममा सामर्थ्य साथ काम गर्छ, सङ्घर्ष गर्दै परिश्रम गर्दछु। कसरी परिश्रम गर्नुहुन्छ पाउ, त्यही शब्द हो परिश्रम, सङ्घर्ष गर्दै, अनि कसरी सङ्घर्ष गर्दै परिश्रम, उसले भन्दछ पहिला प्रभुलाई म भित्र काम गर्न दिन्छु, जसले ममा अथवा म भित्र सामर्थ्य साथ सामर्थ्य हामीले त्यो कोरस गाउन गर्छौँ, सामर्थ्य सामर्थ्य प्रभु छन् सामर्थ्य, मलाई मद्दत गर्न प्रभु छन् सामर्थ्य, डाइनामाइट भन्ने शब्दबाट आउँछ, ममा सामर्थ्य साथ काम गर्छ, काम गर्छ, प्रभुले चाहिँ मेरो हृदयमा काम गरिरहनु भएको छ, त्यसैले म सङ्घर्ष गर्न सक्छु, त्यसैले म परिश्रम गर्न सक्दछु, यसरी हो उनले भन्छन्। अनि अर्को कुरा चाहिँ हाम्रो मेहनत पछाडि, यो प्रभुमा गरिने मेहनत भएकोले यसको पछाडि चाहिँ प्रेमको प्रेरणा हुनुपर्छ, प्रभुको निम्ति प्रेमले प्रेरित भएर गरिने मेहनत हो यो, विश्वासीहरूको निम्ति, सबै मानिसहरूको निम्ति पवित्र आत्माको प्रेमले हामी परिश्रम गर्ने हो। अनि हिब्रू छमा चाहिँ त्यो बाटो हिंसा पाउँछ, हिब्रू छ अध्याय दस पदमा यहाँ पढ्छौँ, हिब्रू छको दस, यहाँ लेखेको छ, किनकि परमेश्वर तिमीहरूका काम र के को परिश्रम, प्रेमको परिश्रम, परिश्रम त्यही शब्द हो, प्रेमको परिश्रम भुलिदिने अधर्मी हुनुहुन्न, जो चाहिँ तिमीहरूले पवित्र जनहरूको सेवा गरेन र सेवा गरिरहेन, उहाँका नामका निम्ति देखाएका छौ। त्रिसैना र त्रिपोसा त्यस्तो व्यक्तिहरू रहेछ, नाम कस्तो उस्तो उस्तो सुनिन्छ, त्रिसैना त्रिपोसा प्रायः दिदी बहिनी हुन सक्छन्, हाम्रो किसिमको युरिका र युरिका भनेर चाहिँ त्यसपछि अर्को नाम पनि छ त्यहाँ फेर्सिस हेरौँ त त्यहाँ, अनि अलि फरक तरिकाले लेखेको छ यहाँ यो तेस्रो महिलाको बारेमा उल्लेख गर्दाखेरि, प्रिया पेर्सिसलाई जसले प्रभुमा खुबै मेहनत गरेकी छन्, देख्नुभयो फरक, यहाँले हेर्नुपर्छ एउटा एउटा शब्द, व्याकरण, भूतकाल, वर्तमानकाल, एक वचन, दुई वचन, श्रीलङ्ग, पुलिङ्ग सबै हेर्नुपर्छ, यहाँ लेखेको छ त्रिपेना र त्रिपोसाको बारेमा चाहिँ, जो प्रभुमा मेहनत गर्दछन्, अहिले पनि गरिरहेका छन् वर्तमानकाल, तर फेर्सिसको बारेमा चाहिँ भन्छ जसले प्रभुमा खुबै मेहनत गरेकी छन् भूतकाल, किन? अब सम्भावना यस्तो छ, हिन्दुस्तान त्रिपुणकालले यसरी भन्छ, भिन्नता यो हुनसक्छ कि फेर्सिस सायद वृद्ध अवस्थालाई जनाइरहेको छ कि उन चाहिँ अब दुर्बलताले उनलाई भेटिसकेको हो कि, जसले गर्दा उसले पहिला जस्तो कडा मेहनत अहिले गर्न नसक्ने भएको हो कि, त्यो सम्भव छ। यदि यो हो भने चाहिँ यहाँ पावलले यसरी लेखेर चाहिँ के हामीलाई सिकाउँदैछन् भने, तिनका विगतका मेहनतहरूलाई पनि नबिर्साउ, पावलको चाहना यो देखिन्छ, यसबाट हामीले पाठ सिक्छौँ, हामीले पनि पवित्रजनहरू जहिले वृद्ध भइसक्यो विगतका उनीहरूको परिश्रमलाई त हामी नबिर्छौँ, जस्तो यो गङ्गा बजार अहिले उहाँ धेरै सङ्गठनमा जानु पनि गाह्रो छ, घरमै बस्नुहुन्छ, तर उहाँले धेरै मेहनत गर्नुभयो हाम्रो प्रेसी छ उहाँ। अनि यहाँ अर्को चाखलाग्दो कुरा छ, प्रेसिसलाई उल्लेख गर्दाखेरि प्रिया पेर्सिस भनेर लेखेको छ, अब केटा मान्छेलाई भन्दाखेरि चाहिँ प्रिय भनिन्छ, केटी मान्छेलाई भन्दाखेरि चाहिँ प्रिया भनिन्छ, तर यसरी हेर्नु छ केटा मान्छेलाई जनाउँदाखेरि चाहिँ कसरी लेखेको छ, नौपदमा, नौपदको दोस्रो भागमा चाहिँ अब प्रिय पढौँ, क्रिस्टमा हाम्रा सहकर्मी उद्भानु र मेरा प्रिय साकुसलाई सलाम भनिदेऊ भनेका छन्, साकुस एकजना पुरुष रहेछ, मेरा प्रिय ठाकुर, तर पेर्सिस एकजना महिलालाई जनाउँदाखेरि चाहिँ उसले मेरी प्रिय भनेर लेख्दैनन् पावलले, उसले चाहिँ केवल प्रिय पेर्सिसलाई, यसबाट के हामीले सिक्छौँ भने महिला विश्वासी जनलाई उल्लेख गर्नुपर्दा पावल होसियार थिए, अनि त्यसैले हामीले पनि यो सिक्नुपर्छ, यस्ता कुराहरूको विषयमा हामी होसियार हुनुपर्छ, नत्र चाहिँ कुनै मानिसले एउटा स्त्रीसँग एकदम घनिष्ठ हुन खोजेको जस्तो सन्देश छ जान सक्छ, अन्त यो महत्वपूर्ण पाठहरू चाहिँ यो बाह्र पदसम्म सिक्यौँ. अब तेह्र पदमा जाउँ. तेह्र पद प्रभुमा चुनिएका रुफसलाई अनि उन्की र मेरी आमालाई सलाम भनिदेऊ. अब यो रुफस चाहिँ मर्कुस 15:21 उल्लेख गरेको रुफस हो कि एक्चुली फल्टाउँछ त्यहाँ मर्कुस 15:21 पदमा त्यहाँ प्रभु येशू ख्रीष्टले क्रुस बोकेर गल्गथा जानमा चाहिँ जानु परिरहेको थियो. अनि यहाँ उहाँलाई गाह्रो भएको कुराको सङ्केत छ किनभने उहाँले धेरै कुराको चोटहरू पाइसक्नु भएको थियो. रातभरि सुत्नु भएको थिएन. रातभरि उहाँलाई चाहिँ झुटो आरोपहरूको झुटो खालको न्यायमा उहाँलाई चाहिँ व्यवहार त्यस्तो गरिरहेका थिए. थुकेका थिए, थप्पड लगाएका थिए. र यहाँ पढ्छौँ 21 पद. अनि गाउँबाट आएर त्यहाँबाट जाँदै गएका अलेक्जान्डर र रुफस यो दुईजना दाजुभाइ का बाबु सिमोन कुरेनीलाई तिनीहरूले उहाँको क्रुस बोक्न कर लगाए. यही रुफस हो कि हुनसक्छ. अनि पाउलले चाहिँ के भन्छन् भने अभिवादनमा रोमी 16:13 रुफसलाई अनि उनकी र मेरी आमालाई सलाम भनिदियो. रुफसकी आमालाई पनि त्यसैले रुफसकी आमालाई चाहिँ एक अर्थमा पावलले आफ्नै आमा भनेर चाहिँ दाबी गर्न सक्ने यहाँ रहेछ. त्यसले चाहिँ हामीलाई मर्कुस 10 प्रभुले भन्नुभएको कुरा सम्झना आउँछ. मर्कुस 10 29:30 हामी हेर्नेछौँ. मर्कुस 10:29-30 पत्रुसले भनेको थियो 28 पदमा. तब पत्रुसले उहाँलाई भन्न थाले, हेर्नु हामीले सबै कुरा त्यागेका छौँ र तपाईँको पछि लागेका छौँ. 29 पद. अनि यसले जवाफ दिएर भन्नुभयो, म तिमीहरूलाई साँचो भन्दछु, कोही यस्तो मानिस छैन जसले मेरा र सुसमाचारका निम्ति घर वा दाजुभाइहरू वा दिदीबहिनीहरू वा बाबु वा आमा वा स्वास्नी वा नानीहरू वा जग्गा जमिनहरू त्यागेको छ र अहिले यस समयमा सतावटहरूको साथ सही गुणा पाउने छैन. सही गुणा के पाउने छ? घरहरू, दाजुभाइहरू, दिदीबहिनीहरू अनि यहाँ भनेछ आमाहरू, नानीहरू, जग्गा जमिनहरू र आउनेवाला युगमा अनन्त जीवन. त्यसैले अवश्य नै यो रुखसी आमाले चाहिँ पावललाई आफ्नै छोरालाई चाहिँ वास्तव गर्ने अवसर चाहिँ पाएको रहेछ. जब हामीले मुक्ति पाउँछौँ तुरन्तै हामीले के थाहा पाउँछ भने, ओहो, म त ठुलो परिवारभित्रभित्रै छु. यहाँ परमेश्वरकै परिवार, मेरा कति थुप्रै दाजुभाइहरू, कति थुप्रै दिदीबहिनीहरू र कति थुप्रै आमा बुवाहरू हामीले थाहा पाउँछौँ. रगतले किनेको हामी विश्वासीहरूको चाहिँ आपसमा चाहिँ अति नै नजिकको विशेष सम्बन्ध छ. यहाँ चाहिँ अब एउटा पाठ विशेष गरी क्रिस्चियन आमाहरूलाई छ. त्यो के भने, यहाँ क्रिस्चियन आमाहरू तपाईँले चाहिँ प्रभुको सेवा गर्ने यहाँ ठुलो मौका र अवसर देख्न सक्नुहुन्छ. किनभने आमाहरू चाहिँ स्वभावले अर्काको प्रेमिलो वास्ता राख्ने एउटा सुन्दर हृदय, यस्तो आमाको स्वभाव विशेषता नै हो. अब चाहिँ क्रिस्चियन आमाहरूले केवल त्यो वास्ता चाहिँ केवल आफ्नो परिवारमा मात्र सीमित नगरिकन अब परमेश्वरकै परिवारमा चाहिँ त्यो प्रयोग गर्न चाहिँ यहाँ रुखसकी आमाको राम्रो उदाहरण छ. विशेष गरी प्रभु येशू ख्रीष्टका सेवकहरूप्रति, जसरी पावलप्रति चाहिँ रुखसकी आमाले देखायो, अनि प्रभुले चाहिँ उहाँको आगमनमा यो सम्झनुहुनेछ. मैले धेरैजना सम्झन सक्छु मेरो जीवनमा, जोमा अमेरिकामा चाहिँ विशेष गरी वास्तव मलाई प्रभुमा डोर्याउने मलाई सुषमा त सुनाउने व्यक्तिहरू नै दुईजना स्त्रीहरू हुन्। पहिलो मलाई चिठीमा थोरै बताउने चाहिँ मार्लस मायर नेब्रास्काको एकजना, उहाँ सायद 70 वर्ष त पुग्नु भयो अहिले कम्तीमा। उहाँले चाहिँ चिठीहरू लेख्नुहुन्थ्यो अनि उहाँले चाहिँ लेख्दाखेरि चाहिँ प्रार्थना चाहिँ आमा भनेर लेख्नुहुन्थ्यो, मम। अनि मैले पनि डियर मम भनेर चिठी लेख्थेँ, त्यो बेला प्रब्लम पाएको थिएन। अनि त्यस्तो मजाले आफ्नै म युवा भर्खरकै युवा थिएँ, 18-19 वर्षमा मैले त्यहाँ गएको थिएँ। अनि उहाँले चाहिँ जलामाना सानोतिन उपहारहरू पठाउनुहुन्थ्यो, ठुलो लाग्थ्यो। अनि अनि म पछि प्रभुमा आएपछि झन् यो सम्बन्ध त विशेष हुँदैन। म चाहिँ जुन ठाउँमा पढ्न अर्को ठाउँमा जान लागेको थिएँ अनि अनि मसँग चाहिँ दुइटा उत थियो झलक थियो। तर उहाँले चाहिँ म पुग्नुभन्दा अगाडि नै मेरो ठेगानामा चाहिँ एउटा प्याकेट पठाइदिनु भएको थियो, खोप्छु त एउटा सुन्दर ब्ल्याङ्केट थियो त्यसमा है। अनि उहाँकै हातले चाहिँ त्यसलाई चाहिँ खुट्टाहरू भरेर अनि म त्यहाँ कलेज पढौँ जबसम्म चाहिँ त्यो ब्ल्याङ्केट त्यो प्रयोग गरेँ, त्यसको कुरा मैले लिएर आएन थियो, तपाईँहरूले देखाउनु हुन्थ्यो। मेरो किताबको भारी धेरै थियो, त्यसैले गर्दाखेरि धेरै चिजहरू चाहिँ मैले चढ्नु पऱ्यो चाहिँ। कहिले चाहिँ भजनको क्यासेटहरू यसरी दिनुहुन्थ्यो। अर्को एकजना विश्वासी आमा गएर आउँछ, एक दिन चाहिँ एउटा सानो बाकस मेरो हातमा पऱ्यो अनि खोज्छु त यहाँ त बिस्कुटहरू रहेछ, कुकिजहरू रहेछ। अनि यो आमाले चाहिँ आफैले पकाउनु भएको थियो, एउटा कार्डमा लेखेको थियो, प्रभुले मेरो हृदयमा तिम्रो लागि यो बनाइदिनलाई चाहिँ इच्छा हालिदिनु भयो भने त सानो कुरो थियो, तर आमाहरूले गर्ने यस्तै कुराहरू विशेष प्रेमले गरेको। अनि त्यस्तै अरू व्यक्तिहरू पनि सम्झन सक्छु म। यसैले ख्रिस्टमा हामी आएपछि हामी परमेश्वरको परिवार हौँ, र हाम्रो ठुलो परिवार छ, र हाम्रो दानहरू र हाम्रो भूमिकाहरू हामीलाई स्त्री पुरुष जसरी बनाउनु भएको छ ती सबलाई उहाँको महिमामा को लागि प्रयोग गर्ने चाहिँ हाम्रो अवसर हो। त्यसपछि यहाँ लेखेको छ रोमी 15:16 रुफसलाई उल्लेख गर्दाखेरि चाहिँ उनले भन्छन् प्रभुमा सुनिएकी रुफसलाई, एक सुनिएका रुफसलाई माफ गर्नुहोस्, प्रभुमा सुनिएका। अब सबै विश्वासीहरू प्रभुमा सुनिएका हुन्छ, हामी सबै जो विश्वास गरिसकेका छौँ हामी परमेश्वर त सुनिएका हौँ, जस्तो कि कलसी 3 हेरौँ, कलसी 3 12 यसकारण परमेश्वरका चिनेका पवित्र र प्रिय जनहरूले चाहिँ कोमल मायाहरू, दया, मनको नम्रता, दीनता, सहनशीलतालाई धारण गर, यसले त परमेश्वरका चिनेका हुनेछ। अब कतिले चाहिँ यहाँ अब रुफस लाई जनाउन प्रभुमा चिनेका भनेकोलाई चाहिँ यसरी अर्थ लगाउन खोज्छ, उनीहरूले भन्छन् रुफस चुनेको भन्नाले चाहिँ विशिष्ट विश्वासी थियो त्यो अर्थमा, अथवा एकदम रोज्न लायक छनौट गरिएको यस्तो अर्थमा, एउटा असाधारण विश्वासी रुफस भन्ने अर्थमा, अनि त्यो अर्थ हुन पनि सक्छ सर्वोत्कृष्ट सर्वसमिति। तर प्रश्न के उठ्छ भने हामीलाई रुफस यदि यतिसम्म उत्कृष्ट असाधारण विश्वासी थियो भने किन अन्य ठाउँहरू उल्लेख भएन बाइबलमा, जस्तो कि क्रिस्टियनलाई अकुइला 6 ठाउँमा उल्लेख छ। त्यसैले हाम्रो लाग्छ यो प्रभुमा चुनिएको भनेको सम्भवतः सामान्य र साधारण अर्थ नै हो, तर यसको मान्यता एकदम गहिरो छ है। चुनिएका जुन सामान्य प्राय त्यही अर्थमा प्रयोग हुन्छ, सायद पावलले चाहिँ अब यसरी उसलाई लेख्दाखेरि चाहिँ यो शब्द प्रयोग गर्नुमा प्रभुमा चुनिएका सुरुवात यसरी लेख्नुमा चाहिँ सायद रूपतलाई चाहिँ ऊ सुनिएको व्यक्ति हो भन्ने सत्यतालाई, हरेक विश्वास थियो तर ऊ पनि हो, त्यो सत्यता उसलाई सम्झाएर रूपतलाई उत्साह दिन चाहेको हुन सक्छ। तपाईँ हामी नै आफूलाई सोच्छौँ, परमेश्वरले हामीलाई चाहिँ सुन्नुभएको है, यसरी दोस्रो सेतुलनिकमा हामी जाउँ, दोस्रो सेतुलनिकमा यो सत्यतालाई एकछिन विचार गरौँ। दोस्रो सेतुलनिकी दुईको 13 पदमा तर भाइहरू हो, प्रभुका प्रियहरू हो, तिमीहरूका निम्ति सधैँभरि परमेश्वरलाई धन्यवाद चढाउन हामीलाई कर लागेको छ। पावललाई धन्यवाद दिन किन कर लागेको छ? किनभने आत्माको पवित्रीकरण र सत्यताको विश्वासद्वारा परमेश्वरले तिमीहरूलाई मुक्तिका निम्ति सुरुदेखि नै चुन्नु भएको छ। ले मुक्ति पायो कसरी? उसले भन्छ किनभने मैले सत्यतालाई विश्वास गरेँ, अनि यो पदले भन्छ सत्यताको विश्वासद्वारा, अनि उसले बुझ्दै गरेर भन्छ पवित्र आत्माले मलाई कायम पार्नु राख्यो अनि मेरो हृदयमा काम गर्नु भएको हो, या भनेको छ पवित्र आत्माको पवित्रीकरणद्वारा। अनि अब बुझ्दै जान्छ उसले भन्छ तर सुरुदेखि नै उहाँले मलाई चुन्नु भएकोले पनि हो, यही भनेको छ मुक्तिका निम्ति सुरुदेखि नै चुन्नु भएको छ। अनि पावल चाहिँ धन्यवादले चाहिँ भरिएर चाहिँ प्रभुलाई धन्यवाद दिन्छ। त्यसैले यो सत्यता सम्झदा चाहिँ हामी परमेश्वरलाई धन्यवाद दिन हामीलाई कर लाग्छ। पूर्ण रूपमा बुझ्न पनि सक्दैन उहाँ, तर उहाँले सुरुदेखि नै सुन्नुभएको हो। हुनसक्छ यो रूप चाहिँ समय चाहिँ यस्तो व्यक्ति थियो कि यो व्यक्ति कसरी ख्रिस्टमा होला भन्ने खालको व्यक्ति थियो। हामीले पनि त्यस्तो व्यक्तिहरू चिनै गर्नुपर्छ, त्यो व्यक्ति त प्रभुमा आउँदैन। तर कसले सोचेको थियो होला तार्सुसको साउल चाहिँ प्रभुमा आउँछ भनेर? तर परमेश्वरले चाहिँ उसलाई बचाएर उसलाई यसरी प्रयोग गर्नुभयो। चुनिएको भाँडो हो भन्नुभयो प्रभुले, मेरो चुनिएको भाँडो हो। त्यसैले तार्सुसको साउलको जीवन परिवर्तन गर्न सक्ने परमेश्वरले चाहिँ हामीलाई यसरी नै गजब गर्न सकित पार्न सक्नुहुन्छ। अनि त्यसैले पावलले यसरी भनिरहेको हुनसक्छ, रूपर परमेश्वरले तिमीलाई बोलाउनु भएर सुन्नु भएर आफैलाई आफै कहाँ खिच्नु भएको सम्झना गर, कहिले नबिर्स। तिमी चाहिँ यो मुक्ति दिने परमेश्वरको यो सार्वभौम अनुग्रहलाई प्रकट गर्ने चाहिँ एउटा विशेष चुनिएको भाँडो हो। विशेष यो पढ्दाखेरि उसलाई उत्साह हुनुपर्ने थियो। मैले अघि भनिदिएको छु मेरो जीवनमा प्रभुमा आउनलाई वास्तवमा तिनजना स्त्रीहरू अक्षर हुँदै जान्छन् कि है, कम्ती तिनजना स्त्रीहरू, एकजना मार्लोस माया चिठी लेख्नुभयो, त्यसपछि हङकङको एनिफोन, उसले मलाई अझ 5-6 चिठी लेख्यो, अनि त्यसपछि म घोरिरहेको बेलामा चाहिँ एकजना न्युमेक्सीको लास्ट प्रिसेसको एकजना बुढियामा उसको श्रीमानसँग आएको थियो। तर श्रीमानले होइन, श्रीमतीले प्रिस्किलाले मलाई चाहिँ ट्र्याक दिएको हो, जुन बेलामा चाहिँ यही विषयमा म चाहिँ सोचिरहेको थिएँ। त्यसैले दिदी बहिनीहरूको ठुलो भूमिका चाहिँ मेरो जीवनमा पनि मैले अनुभव गरेको छु। अब रोमी 16 अध्यायको 14-15 पदमा चाहिँ 10-10 विश्वासीहरूको नाम छन्। हुन त हामीले 14 र 15 अध्याय 15 पदहरूलाई चाहिँ अलिकति अगाडि नै हेऱ्यौँ हामीले यो घरेलु मण्डलीको सवालमा, जसरी 14 पदमा त्यो लेख्छ असिङ क्रिटस प्लेगोन हेर्मा पत्रदास हेर्मा र उनीहरूसँग भएका भाइहरू, एउटा घरेलु मण्डली जस्तो देखिन्छ सलाम भनिदियो। त्यसपछि 15-15 छ फिलोलोगा युडिया निरया जोनकी बहिनी अनि ओलुम्पास र उनीहरूसँग भएका सबै पवित्र जनहरूलाई सलाम भनिदियो। अब यो एकजनाको नाम हामी दिनेछौँ यहाँ 10 मध्ये नाम निरया। अब केही लेखकहरूले चाहिँ इतिहासको पन्ना पल्टाएर एउटा निर्यासलाई भेट्टाएछन्, फेरि कहाँ भेट्टाएछन् भने यो यस्तो सन्दर्भमा कि 95 एडीमा दुईजना रोमका चर्चित नागरिकहरूलाई पक्रिएको थियो, किनकि उनीहरू चाहिँ क्रिस्चियन भए भनेर। एकजनाको नाम चाहिँ फ्लाभियस क्लेमेन्स थियो र अर्को चाहिँ उनकै पत्नी डोमाटिल्ला थियो। अनि ऊ चाहिँ भूतपूर्व सम्राट रहेछ, फ्लाभियसको नातिनी रहेछ, विश्वासी भएछ। अनि तत्कालीन सम्राट डोमिटियनको भतिजी भान्जी पनि रहेछ। के गर्यो भने उनीहरूलाई पक्रेको चाहिँ श्रीमानलाई चाहिँ मृत्युदण्ड दियो, अनि पति डोमाटिल्लाले चाहिँ एउटा टापुमा देश निकाला गरिएको कुरा इतिहासमा पाइन्छ। अब चाखलाग्दो कुरा के छ भने यो फ्लाभियस र तिनकी पत्नीको घरमा चाहिँ एकजना नेरेस नाम गरेको दास थियो। हुन त फेरि यो नेरेस नाम चाहिँ सामान्य चलन चल्तीकै नाम थियो, तर पनि पावलले भनेको नेरेस त्यही फ्लाभियसको घरको दास हुन पनि सक्छ। अनि यदि हो भने चाहिँ नेरेसले हुन सक्छ यो दुई चर्चित व्यक्तिहरूलाई प्रभुमा जोड्याउने माध्यम भएको हुन सक्छ। हामीलाई प्रश्न थाहा छ, म त स्वर्गमा सोध्नुपर्छ नेरेसलाई। रोमी 16 16 पद यहाँ चाहिँ अब नामहरू सकिएको छ पावलको तर्फको अभिवादनहरू। अनि यहाँ लेखेको छ एक अर्कालाई पवित्र सुम्बनले सलाम गर, ख्रिस्टका मण्डलीहरूले तिनीहरूलाई सलाम पठाएको छ। यो पदमा चाहिँ दुईटा कुरा देख्छ, एउटा चाहिँ के भने सुरुको यो मण्डलीहरूमा चाहिँ विश्वासी विश्वासी बीच चाहिँ एकदम विशेष खालको निकट सम्बन्ध रहेछ, एक अर्कालाई पवित्र सुम्बनले सलाम गरेर। अर्को चाहिँ त्यो बेलाको मण्डलीहरूको मण्डली मण्डली बीच पनि एकदम विशिष्ट नजिकको सम्बन्ध रहेछ, ख्रिस्टका मण्डलीहरूले तिनीहरूलाई सलाम पठाएको छ। यसरी कसरी यस्तो निकट यस्तो विशेष सम्बन्ध हुने गर्छ हामीलाई थाहा छ, यो चाहिँ प्रभु यीशु ख्रिस्टको कारणले हो। अब प्रश्न उठ्छ यो पवित्र सुम्बन भन्ने कुरा। अब यो सुम्बन भन्ने शब्द चाहिँ पावलले पाँच पाँच पटक प्रयोग गरेका छन् अभिवादनको प्रसङ्गमा। यहाँ एउटा भयो, अर्को एउटा हेरौँ, सबै त हेरौँ। पहिलो कोरिन्थी 16 एकचोटि हेरौँ, पहिलो कोरिन्थी 16 20 20 सबै भाइहरूले तिमीहरूलाई सलाम पठाउँदैछन्, पवित्र चुम्बनले एक अर्कालाई अभिवादन गर। अनि यसरी नै उनले दोस्रो कोरिन्थी 13:12 पहिलो कोरिन्थी 5:26 पनि भनेका छन्। अनि सांस्कृतिक पावनले चाहिँ अनि एकपटक चाहिँ पत्रुसले यसको कुरा गरेछ, त्यो चाहिँ पहिलो पत्रुस 5:14 हो। त्यहाँ पढौँ पहिलो पत्रुस 5:14 अनि पत्रुसले लेख्छन्, एउटाले अर्कोलाई प्रेमको सुम्बनले अभिवादन गर। उता पवित्र सुम्बन भनेको चाहिँ यहाँ चाहिँ प्रेमको सुम्बन भनेको छ। अब सम्झना गर्नुहोस्, प्रभु यीशुलाई एकचोटि एकजना फरिसीले घरमा बोलाएको थियो खाना खाना, सिमोन फरिसी। अनि त्यहाँ एउटा स्त्री आएर चाहिँ प्रभुलाई अचम्मको प्रेम दर्शाएकी थिए, आँसुले चाहिँ उहाँको पाउलाई भिजाएर आफ्नै केसले पुछेकी थिइन्। अनि त्यो फरिसी सिमोनको मनमा यो पाटी स्त्री भनेर थाहा छैन उहाँ गुरुजीलाई भनेर चाहिँ मन मनमा चाहिँ यसरी सोच्नु थाल्यो। अनि प्रभुले हल्का त धक्काउनु परेको थियो सिमोन सिमोन फरिसीलाई, उहाँले के भन्नुभयो भने विभिन्न कुरामध्ये एउटा चाहिँ तिमीले मलाई चुम्बन दिएनौ म आउँदाखेरि। यसबाट के बुझ्छ भने एउटा चलन नै थियो, यहाँ पुरुषले नै पुरुषलाई चुम्बन दिएर चाहिँ सहयोग गर्छ, जो चाहिँ लुका 7:45 भयो। अनि पावलले चाहिँ एफएसएसका विश्वासीहरू एउटाबाट बिदा हुँदाखेरि पावललाई उनीहरूले त अगालो हालेर चुम्बन गरेको कुरा छ, रुदै त्यो चाहिँ प्रेज 20:37 हो। त्यहाँ हेरौँ न एकचोटि प्रेज 20:37 विदाईको वचनपछि पावल गुणाकेश छन्, अनि तिनीहरू सबै पनि बडा देख्छन्, प्रार्थना गर्छन्। अनि 37 पदमा यहाँ लेखेको छ, अनि तिनीहरू सबै साह्रै रोए र पाउललाई अगालो हालेर चुम्बन गरे। उडाल पुत्रको सवालमा पनि जब ऊ चाहिँ घर फर्क्यो, बुवाले चाँडैबाट देखेर सब गुरेर गएर अँगालो हाल्यो र उसलाई चुम्बन गरे भनेको छ। त्यसरी स्वागत गर्ने तरिका रहेछ, चुम्बन गर्दा चाहिँ निधारमा अथवा गालामा चुम्बन गर्ने चलन थियो। अहिले पनि छ जस्तो छ त्यहाँ, किनभने म पढ्ने कलेजमा टर्कीको एसिया माइनरमै भइरहेको घटनाहरू नै आएको छ। अनि त्यो इलाका टर्कीको यो मेरो साथी जफेर भन्नेले चाहिँ, अब हामी जब 2 वर्षको पढाइपछि आफ्नो लेख्न सकिने भएका थियौँ, उसले चाहिँ मलाई समातेर चुम्बन गरेको थियो त्यस्तै प्रकारले। अनि यो कुनै कामुक अथवा कामोत्तेजक चुम्बन थिएन हामीले यहाँ पढेको। अनि त्यसैले यो चाहिँ चलन देवालाको थियो भनेर हामीले बुझ्न सक्छौँ। अनि अर्को कुरा, पावलले उनीहरूलाई चाहिँ एक अर्कालाई चुम्बन गर भनेछ नि त। यो अभिवादन के उही लिङ्गका विश्वासीहरूसित मात्र नभएर सबैसित गर्नुपर्ने हो त यो? अब उत्पत्ति 29:11 एकचोटि पढौँ। त्यहाँ याकुब चाहिँ मामा घर गएको छ, उसको दाजुबाट भागिरहेको छ, अनि लामो यात्रा भएर उत्पादन आराममा आइपुगेको छ, सिरिया हो के अरे। अनि उसको मामाको छोरीलाई भेटिन्छ, राहेल, पछि उसलाई दिया जान्छ। तर यो पहिलो भेट हो यहाँ 29:11। यहाँ लेखेको छ, अनि याकुबले राहेललाई चुम्बन गरे र ठुलो स्वर निकालेर रोए। त्यसैले यो चाहिँ नातेदारहरूप्रतिको स्नेहको अभिवादन थियो, यो अरू अर्थमा थिएन। तर कतिले चाहिँ यो लाग्छ कि यो चाहिँ पुरुष र पुरुष बिचको मात्र हुन्थ्यो यो जुन पवित्र चुम्बन भनेर उसले गरे, र स्त्री र स्त्रीको बिचमा मात्र। तर अब हामी त्यो शब्दले याद गर्ने, यहाँ पवित्र चुम्बन भनेको छ, अर्थात् यसमा त परमेश्वर स्वयं संलग्न हुनुहुन्थ्यो। पवित्र परमेश्वर त्यहाँ हुनुहुन्छ, साँचो विश्वासीहरू बिचको साँचो प्रेमको यो अभ्यासमा चाहिँ परमेश्वर खुसी हुनुहुन्थ्यो यो अभिव्यक्तिमा, यो न्यानो स्नेहपूर्ण अभिव्यक्तिमा। अनि हेनरिकसन भनेले यसरी हामीलाई लेख्छन् सहायता दिने कुरा, यसले कहिले पनि 3 जनाभन्दा कमको संलग्नतालाई जनाउनु हुँदैन। परमेश्वर अनि एक अर्कालाई चुम्बन गर्ने 2 जना पवित्र चुम्बनले ख्रिस्टको प्रेम परस्परमा बाँडिएको कुरालाई दर्शाउँछ। अब हाम्रो समाजको कुरा गरौँ, अनि प्राय अन्य समाजहरू पनि मा चाहिँ चुम्बनभन्दा अरू नै तरिकाले चाहिँ यो न्यानो र स्नेहपूर्ण अभिवादनलाई व्यक्त गरिन्छ। हाम्रो नेपाली समाजमा चाहिँ 2 हात जोडेर हामी न्यानो जयमसी गर्छ भन्ने विश्वास थियो। अनि उहिलेका व्यक्तिहरू चाहिँ हामी हात पनि मिलाएर चाहिँ एकअर्कालाई चाहिँ प्रेमपूर्वक स्वागत गर्छौँ। अनि यो उचित हो, पहिलो पत्र 1:22 यसरी हामीलाई सिकाइएको छ। पहिलो पत्र 1:22 पत्रले अर्थ दिन्छन्, पहिलो पत्र 1:22, भाइहरूलाई निष्कपट प्रेम गर्नका लागि आत्माद्वारा सत्यता पालन गरेर तिनीहरूले आफ्ना मनहरूलाई शुद्ध पारेका छौ, यसै कारण एक अर्कालाई कस्तो हृदयले गहिरो प्रेम गर, चोखो हृदयले गहिरो प्रेम गर, चोखो सफा गहिरो प्रेम गर। यहाँ जोर्जले आफ्नो नोट्समा लेखेका छन्, कतिपटक विश्वासीहरूले व्यवस्थाको लेखलाई पालन गर्न खोजेका छन् र त्यस्तो गर्न खोज्दा उनीहरूले व्यवस्थाको आत्माको अवज्ञा गर्न पुगेका छन्। भनेको मतलब चाहिँ ल यहाँको पवित्र चुम्बन गर्नुपर्छ भनेको ल हामी गरौँ भनेर चाहिँ अब त्यो चलनै नभएको ठाउँमा चाहिँ जब त्यो गर्न खोज्दाखेरि चाहिँ यसले जुन कुरा सिकाउन खोजेको त्यो नै तोडिन्छ। अमेरिकामा एका दुई मण्डलीहरूले चाहिँ पवित्र सुमनको अभ्यास पहिलो शताब्दीकाहरूले जस्तै गर्न खोज्दा त्यो धेरै कृत्रिम बनावटी र अस्वाभाविक हुन गएको र फलस्वरूप त्यो हृदयदेखि नभइकन एउटा बाहिरी रीति मात्र हुन गएको गुनासो सुनिएको छ उहाँले लेख्नुहुन्छ। बरु त्यसो गर्नुभन्दा त पवित्र हात मिलाउनु चाहिँ विकल्प चाहिँ राम्रो हुन्छ र नेपालीको सन्दर्भमा चाहिँ पवित्र जयमुखी अभिवादन नै यो वचनको आत्मा अनुरूप हुन्छ। त्यसपछि चाहिँ दोस्रो कुरा विश्वासी विश्वासी बीच त भइहाल्यो निकट विशिष्ट सम्बन्ध त मण्डली मण्डली बीच पनि ख्रिस्टका मण्डलीहरूले रोमको विश्वासीहरूलाई सलाम पठाएका छन् पावले लेख्दैछन्। त्यसैले पहिलो शताब्दीका मण्डलीहरूको बीचमा यस्तो निकटता यस्तो एकता थियो जो चाहिँ आज पाउन सकिँदैन विरलै। कारण एउटा छ किन उनीहरू त्यस्तो नजिक यस्तो एक थिए किनभने कम्तीमा चारवटा कुरामा उनीहरू एक थिए। पहिलो चाहिँ पहिलो कोरिन्थी चार अध्यायमा हेर्नेछौँ पहिलो कोरिन्थी चार अध्यायको सत्र पदमा पावलले लेख्छ यसै कारण मैले तिमीहरू कहाँ तिमोथीलाई पठाएँ जो प्रभुमा मेरा प्रिय र विश्वासयोग्य छोरा हुन् उनैले तिमीहरूलाई ख्रिस्टमा भएका मेरा प्राणहरूको सम्झना गराइदिनेछ जसरी म जहाँ चाहिँ हरेक मण्डलीमा शिक्षा दिन्छु। देख्नुभयो हरेक मण्डलीमा शिक्षा भनेको छ हरेक मण्डलीमा एउटै शिक्षा दियो त्यसरी उनीहरू एक हुन सकेको। दोस्रो चाहिँ सात अध्यायको सत्र पदमा यही पत्रमा हेर्नेछौँ सातको सत्रमा लेख्छन् तर जसरी परमेश्वरले हरेकलाई बाँडिदिनु भएको छ जसरी प्रभुले हरेकलाई बोलाउनु भएको छ त्यसरी नै ऊ हिरो अनि सबै मण्डलीहरूमा म यस्तै आज्ञा दिन्छु सबै मण्डलीहरूमा एउटै अभ्यास पनि पाउँछ। त्यसैले हो सुरुको मण्डलीहरू चाहिँ यस्तो घनिष्ठ एकतामा रहन सकेको। तर एघारको सोह्र पदमा पनि हेर्नेछौँ पहिलो कोरिन्थी एघारको सोह्र केशको विषयमा कुरा गरिसकेपछि सोह्र पदमा लेख्छन् तर कसैले विवाद गर्न चाहन्छ भने उसलाई थाहा होस् हाम्रो यस्तो रीति छैन न त परमेश्वरका मण्डलीहरूकै परमेश्वरका मण्डलीहरूकै एउटै रीति एउटै सलन पनि लेख्छ। त्यस्तै कहिले पनि चौधको तेत्तिसमा चौध कुरा हेर्नेछौँ कसरी उनीहरू एक हुन सकेको। यहाँ चाहिँ मण्डली स्वभावको अनुशासन नियमितताको कुरा गरेपछि कुरा गर्ने क्रममा चौधको तेत्तिस पदमा पावल लेख्छन् किनकि परमेश्वर गडबडका परमेश्वर हुनुहुन्न तर शान्तिका परमेश्वर हुनुहुन्छ जसरी पवित्र जनहरूका सबै मण्डलीहरूमा छ। होइन सबै मण्डलीहरूमा एउटै अनुशासन थियो त्यसले अब एउटै शिक्षा एउटै अभ्यास एउटै चलन एउटै अनुशासन भएको छ निकट विशिष्ट सम्बन्ध त हुने भइहाल्यो प्रभुमा। अनि यसरी हामीले चाहिँ रोमी सोह्र अध्यायको पहिलो खण्डलाई चाहिँ अध्ययन गर्यौँ अभिवादनहरूको खण्डमा चाहिँ हामीले अति नै सुन्दर शिक्षाहरू अनि पावलको उसको हृदय कस्तो थियो हामी देख्न सक्छौँ उनीहरूको विश्वासीहरू कस्ता थिए हामीलाई त्यहाँको बासना आइरहेको छ अनि हाम्रै लागि लेखिएको हुन् प्रभुले हामीलाई सहायता गर्नुभएको होस् हामी चाहिँ यहाँ 2000 वर्ष पछाडि यो अन्तिम दिनहरूमा जिइरहेका छौँ अनि हामी चाहिँ सानो सानो झुन्डाहरू छौँ अनि प्रभुले वृद्धि गर्दै हुन्छ अनि हामी चाहिँ जहाँ छौँ स्थानीय मण्डलीको रूपमा हामी प्रभुको शिक्षालाई एकदम बलि गरी पक्रने पवित्र अभ्यास पवित्र चलन र उहाँको अनुशासनमा रहेर चाहिँ हामी उहाँको सेवा गरौँ भन्न हुँदैछ। सबैलाई हामीलाई सहायता गर्नुभएको छ।